यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाद्वारा नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने विधेयक पारित। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। आपसी हित र सहकार्यका विविध विषयमा छलफल। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता। र युक्रेनको ड्रोन आक्रमणमा रूसको टाटारस्थान क्षेत्रमा 13 जनाको मृत्यु।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री गौतमले राष्ट्रिय सुरक्षा सम्बन्धी सूचना प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखसम्म पुग्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत नै राख्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले गुप्तचर संस्था भनेको एउटा कुनै मन्त्रालयमा मात्रै सीमित नहुने र कार्यकारी प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षाका सम्पूर्ण विषयमा चासो रहने भएकाले सबै खालका सूचनाहरू प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा पुर्याउन विधेयक महत्वपूर्ण भएको बताउनुभयो। यस्तै प्रतिनिधि सभाको आजको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। यसअघि छलफलमा उठेका विषयमा जवाफ दिँदै कानून मन्त्री सोभिता गौतमले जनताले तिरेको करको समुचित र मितव्ययी प्रयोग गर्नुपर्ने र दोहोरो सुविधा लिन नपाउने विषयलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताउनुभयो। उहाँले 13 आयोगका 65 पदाधिकारी मध्ये धेरैजसो पेन्सन खाने भएकाले तलब लिँदा पेन्सन लिन नपाउने व्यवस्था गर्न लागेको बताउनुभयो। संवैधानिक आयोगमा नियुक्ति गर्न उपयुक्त पासलाई दोहोरो सुविधा लिन नपाउने भन्ने सरकारको स्पष्ट धारणा रहेको बताउँदै काम गरे बापत पारिश्रमिक लिने तर एकद्वार प्रणालीबाट मात्र लिने व्यवस्था गर्न खोजेको बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो। यसै प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 विधेयक प्रस्तुत भएका छन्। बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष दशौं संशोधन विधेयक 2083 कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई गम्भीरतापूर्वक लिएर काम अगाडि बढ़ाएको बताउनुभयो। प्रतिनिधि सभामा आज भएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्री खनालले अभिलेखहरूको खोज प्रमाणीकरण डिजिटलाइजेशन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र पहल जारी रहेको बताउनुभयो।
परराष्ट्र मन्त्रालयले नेपाल सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई अत्यन्त गम्भीरतापूर्वक लिँदै आएको छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा एक छुट्टै अभिलेख व्यवस्थापन शाखा समेत गठन भई अभिलेख संरक्षण सम्बन्धी कार्य शुरू गरिएको छ। अभिलेखहरूको खोज प्रमाणीकरण डिजिटलाइजेशन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र पहल जारी रहेको ब्यौरा अनुरोध गर्दछु।
मन्त्री खनालले विक्रम सम्बत 1816 सन्धि र 1950 सम्बन्धित केही दस्तावेजहरू रहेको भए पनि सन्धिको औपचारिक दस्तावेज छन् कि छैनन् भन्ने स्पष्ट जानकारी भने सरकारसँग नभएको बताउनुभयो। त्यसै गरी प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकता अनुसार ट्रमा युनिट स्थापना गर्ने काम अगाडि बढ़ाएको बताउनुभयो। मन्त्री मेहताले सड़क दुर्घटनामा घाइते भएका नागरिकहरूको उपचारका लागि काठमाडौँ ल्याउनु पर्ने बाध्यता अन्त्य गर्न देशका सबै भागमा समयमै उपचारको व्यवस्था गराउने सरकारको नीति अनुसार सरकार अगाडि बढ़ेको बताउनुभयो। उहाँले ढल्केवरको ट्रमा सेन्टर निर्माण प्रक्रिया यथावत रहेको र क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढ़ाइसकेको जानकारी गराउनुभयो। मन्त्री मेहताले नयाँ संरचनामा निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहान स्थित प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर युनिट गर्ने योजना अगाडि बढ़ाएको बताउनुभयो। यसै गरी सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाका लागि सिप विकास, रोजगारी सिर्जना, नेतृत्व विकास र उद्यमशीलता प्रवर्धन जस्ता कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनुभयो। मन्त्री यादवले आगामी दशकमा नेपालले युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन युवा नीति 2082 ल्याइएको बताउनुभयो।
हामी यथास्थितिमा सन्तुष्ट छैनौ। युवाको अपेक्षा बदलिएको छ, समय बदलिएको छ, श्रम बजार बदलिएको छ, प्रविधि बदलिएको छ, त्यसैले संस्थाहरू पनि बदलिनुपर्छ। युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम, नयाँ अन्तर्राष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्रिय निर्माणमा परिचालन गर्ने गरी युवा नीति 2082 आएको छ। यस नीतिले युवा रोजगारी, सूचना प्रविधि, नेतृत्व विकास, जलवायु परिवर्तन र युवा सवाल, एआई र रोजगारीका अवसरमा चुनौती तथा युवा विषयमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव प्रदान जस्ता विषय समेटेर नीतिगत मार्गदर्शन गरेको छ। यो नीति आगामी दशकमा नेपाली युवालाई बदलिदौ विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सिपयुक्त आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो। रोजगार प्रवर्धन दशक मन्त्रालयको सर्वोच्च प्राथमिकता हो। यस अभियान मार्फत स्वदेशमै प्रशस्त अवसरहरू सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा लगाउने हाम्रो लक्ष्य छ।
मन्त्री यादवले रोजगारी र सिप विकासका विशेष कार्यक्रम अन्तर्गत मन्त्रालयले रोजगार प्रवर्धन दशकलाई उच्च प्राथमिकतामा राखेको र यसको लक्ष्य स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरी युवालाई राष्ट्र निर्माणमा लगाउनु रहेको बताउनुभयो। त्यसअघि प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिपक्षसँग नडराउन, संवाद गर्न र आलोचनालाई शत्रुता होइन सुधारका रूपमा लिन आग्रह गर्नुभयो। सांसदहरूले मुलुकको हितमा हुने सबै काममा प्रतिपक्ष दल पनि सँगै रहेको उल्लेख गर्दै सरकारलाई सही बाटोमा हिँडाउन सत्तापक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक पर्ने धारणा राख्नुभयो। सांसदहरूले सुनसरीको कप्तानगंजमा भएको घटना जुनसुकै कारणले भएको भए पनि त्यहाँ मृत्यु हुने नागरिकहरू नेपाली नागरिक नै भएको भन्दै आफ्ना नागरिकको जीवधनको रक्षा सरकारले गर्नुपर्ने र त्यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि र ग्यास अभावका कारण नागरिकहरूको चूलो बाल्न समस्या भएको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि साउन 26 गते दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारत र चीनका राजदूतले आज छुट्टा छुट्टै भेट गर्नु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटका क्रममा नेपाल भारत बीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने द्विपक्षीय विकास आयोजनाहरू, आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसै गरी प्रधानमन्त्री शाहसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले भेट गर्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं आपसी साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री शाहको चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउँदै साझा हितका लागि मिलेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशिताको सिद्धान्तलाई अपनाउनु पर्ने व्यवस्था विधेयकमै उल्लेख गर्न सांसदहरूले प्रस्ताव गर्नुभयो। बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अबको दिनमा जुनसुकै निकायमा नियुक्ति गरिँदा नयाँ प्रविधिमा दक्षता हासिल गरेका युवालाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभा विकास आर्थिक मामिला तथा सुशासन समितिले सदाचार नीति 2083 कार्यान्वयनका लागि तत्काल सदाचार ऐनका लागि विधेयक प्रस्ताव गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकमा समिति सदस्यहरूले सदाचार पालना सरकारबाटै शुरू गरिनुपर्ने भन्दै सदाचारलाई जीवन पद्धतिमै ल्याउनु पर्नेमा जोड़ दिनुभयो। सदस्यहरूले सदाचार सबै क्षेत्र र वर्गमा अपरिहार्य भएको भन्दै त्यसलाई विद्यालय पाठ्यक्रममा समावेश गर्न सरकारले अग्रसरता लिनुपर्ने धारणा राख्नुभयो। बैठकमा सदाचार नीतिको कार्यान्वयनका लागि जिम्मेवार निकायमा रहेका व्यक्तिहरूको आचरणमा सुधार ल्याउनुपर्ने धारणा पनि समिति सदस्यहरूले राख्नु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। नेपालको संविधान बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महम्मदी नलीले राष्ट्रपतिको कार्यालयमा आर्थिक वर्ष 2082-83 प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलाले स्थित रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरणको काम शुरू भएको छ। आयोजनाले कैलालीको मध्यवर्ती क्षेत्रको 17,500 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउने सरकारको लक्ष्य रहेको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कैलाली स्थित राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरणको काम शुरू भएको छ। कर्णाली चिसापानी मूल इन्टेक रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाको पहिलो र दोस्रो चरणको काम सकिएपछि यति बेला तेस्रो चरणको काम थालिएको हो। 2082 सालमा गुरु योजना स्वीकृत भएको सिंचाई आयोजनाको तेस्रो चरणमा पथरियादेखि कान्द्रासम्म 13.2 किलोमिटर मूल नहर निर्माण सहित आधुनिक सिंचाई प्रणाली विस्तार गरिनेछ। अहिले मूल नहर निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइए छ। यो सिंचाई आयोजनाबाट घोडागोडी नगरपालिका, बद्धगोरिया गाउँपालिका र भजनी नगरपालिका क्षेत्रको 17,500 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुर्याउने सरकारी लक्ष्य रहेको छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कार्यालय टिकापुरका इन्जिनियर निलम थापा:
आयोजनालाई आधुनिकीकरण गर्ने काम सम्पन्न भइसके पछाडि तेस्रो चरणको लागि पथरियादेखि कान्द्रासम्म जुन मूल नहर विस्तार गर्ने कामको ठेक्का प्रक्रियामा गएका छ। यसले 17,500 हेक्टर जमिनमा सिंचाई सेवा सुविधा पुर्याउने लक्ष्य रहेको।
विश्व ब्याङ्कको 21,74,48,00,000 बजेट सहयोगमा शुरू भएको रानी जमरा कुलरिया सिंचाई आयोजना तेस्रो चरणको काम आर्थिक वर्ष 2087-88 भित्र पूरा गरिसक्ने योजना रहेको छ। यस्तै लम्कीचुवा नगरपालिका क्षेत्रको 6,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सहित पश्चिम लम्की नगर विस्तारका लागि आवश्यक काम कारवाही अघि बढ़िरहेको छ। 14.65 किलोमिटर लम्की नगर निर्माणका लागि अहिले सम्झौताको चरणमा रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाका इन्जिनियर निलम थापाको भनाइ छ।
यो लम्की विस्तार नहर 14.65 किलोमिटर लामो मूल नहर छ। यसमा आवश्यक संरचनाहरू लाइनिङहरूको कामहरू गर्नको लागि खरिद प्रक्रियामा गएर बोलपत्र आह्वान भई अहिले सम्झौता गर्ने चरणमा लगभग पुगेको छ।
कैलालीको पूर्वी क्षेत्रमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सहित 2067-68 सालबाट शुरू भएको रानी जमरा कुलरिया सिंचाई आयोजनाको पहिलो र दोस्रो चरणमा सम्पन्न सिंचाई प्रणालीबाट टिकापुर नगरपालिका, जानकी गाउँपालिका क्षेत्रको 14,300 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार गरिएको आयोजना कार्यालयले जनाएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
सुर्खेत जुम्ला सड़कमा ब्रेक फेल भएर अटो सड़कको पर्खालमा ठोकिँदा भएको दुर्घटनामा एकजनाको मृत्यु हुनुका साथै तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा कालीकोटको महावई 5 गेलाका 35 वर्षीय मंगल शाही रहेको कर्णाली प्रहरी प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार आज बिहान कालीकोटको पिलीबाट मानवतर्फ आउँदै गरेको अटो अचानक ब्रेक फेल भएर खाडाचक्र नगरपालिका 7 पिलीमा दुर्घटना भएको हो। तीनजना घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यसै गरी पाल्पाको तिनाउ गाउँपालिका 4 चिउरी डाँडामा पिकअप जीप दुर्घटना हुँदा 10 जना घाइते भएका छन्। आज बिहान जुम्सा सत्यवती घसमिघा भित्री कच्ची सड़क खण्डमा माथागढ़ी गाउँपालिका 5 बाट बुटवलतर्फ जाँदै गरेको मुस्ताङ पिकअप जीप दुर्घटना परेको हो। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा ओडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। जिल्लाको सोलु दुधकुण्ड नगरपालिका 3 तामाखानी र सोताङ गाउँपालिका 4 को ओडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन्। पश्चिम नवलपरासीको सुस्तामा भइरहेको डुबान तथा नारायणी नदीको कटान नियन्त्रणका लागि संघीय र प्रदेश सरकारले उच्च चासो देखाएका छन्। नदीको कटान तीव्र बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य आफै सुस्ता पुगेर स्थलगत निरीक्षण गर्दै सुस्तालाई नदी कटानबाट जोगाउन प्रदेश सरकार गम्भीर रहेको र तत्काल आवश्यक सबै सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै नदी कटानको जोखिम बढ़दै गएपछि संघीय सांसद विक्रम खनालले समस्या समाधानका लागि संघीय ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसको टार स्थान क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा परि कम्तीमा 13 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। रूसी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा एक बच्चा बालक पनि रहेका छन् भने अन्य 75 जना घाइते भएका छन्। युक्रेनमा मस्कोले पूर्ण स्तरको युद्ध शुरू गरे यता रूसमा भएको सबैभन्दा घातक एकल आक्रमणहरूमध्ये एक हो। युक्रेनी सीमाबाट 1100 किलोमिटर भन्दा बढ़ी टाढा रहेको निज्ने कामस्क शहरमा भएको यस आक्रमणबारे किवले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। इण्डोनेशियामा साप्ताहिक कार रेसका क्रममा एउटा कार नियन्त्रण बाहिर गएर दर्शकहरूमाथि ठोकिएपछि 8 जनाको मृत्यु भएको र 9 जना घाइते भएको प्रहरीले जनाएको छ। यो दुर्घटना गएराति इण्डोनेशियाको सुलावेसी टापुमा रहेको कोतामोबागु शहरमा आयोजित ड्राग कार रेसका क्रममा भएको उत्तर सुलावेसी प्रहरी प्रमुख रोएके ह्यारी ल्याङ्रीले बताएका छन्।
आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनु भएको छ। सोमबार अर्थ मन्त्रालयमा करदाता संघको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी विस्तार गर्न, उद्योग विस्तार सहित नयाँ उत्पादन गर्न र नयाँ प्रविधि भित्राउन आग्रह गर्दै त्यसका लागि सरकार लगानीकर्ताहरूको साथमा रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले उद्यमीले उठाउनुभएका विषय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले रेस्पोन्स डेस्क स्थापना गरी निरन्तर अनुगमन गर्ने समेत बताउनु भयो। छलफलमा अर्थमन्त्री वाग्लेले आगामी दशक नेपालमा ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बन्ने विश्वास समेत व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो। छलफलमा करदाताहरूले करमा एकरूपता हुनुपर्ने, उद्योगका लागि ल्याइने कच्चा पदार्थ भन्दा तयारी सामान आयातमा कम भन्सार दर रहेकोले त्यसलाई सुधार्नुपर्ने, लगानीको लागि सहज र सरल प्रक्रिया हुनुपर्ने तथा आर्जन गरेको रकम सम्बन्धित मुलुकमा सहजै लैजान मिल्ने व्यवस्था गर्न आग्रह गर्नु भएको थियो। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सोमबार बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अप्नाउन सकिने विभिन्न विकल्पहरूका बारेमा छलफल भएको थियो। कार्यदलको संयोजकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिव रहनुहुनेछ। कार्यदलले आफ्नो प्रतिवेदन 1 महिनाभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष पेश गर्नेछ। सहकारी व्यवस्थापन समितिले हालसम्म करिब 4,000 बचतकर्ताहरूको रकम फिर्ता गरेको जनाएको छ। समिति समक्ष 76,000 बचतकर्ताहरूले करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्ने दायित्व रहेकोमा हाल बचतकर्ताको बचत रकम फिर्ता गर्ने क्रम जारी रहेको छ। समितिका अध्यक्ष दिल्ली राज आचार्यले समिति गठन भएपछि पूर्ण र आंशिक तथा बचत मिलान मार्फत हालसम्म बचतकर्ताको रकम असुल गरेर नै बचत फिर्ता गरिएको जानकारी दिनुभयो। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 वा सो भन्दा कम बचत भएका व्यक्तिहरूको रकम फिर्ता गर्ने काम अघि बढ़ाइएको र हालसम्म शिव शिखर बाहेकका अन्य सहकारीहरूको रकम फिर्ता भइसकेको समितिले जनाएको छ। समितिले सोमबार मात्रै 223 बचतकर्ताहरूको 19 करोड़ रकम फिर्ता गरेको छ। मनाङमा निर्माण हुन लागेको 65 मेगावाट क्षमताको दूध खोला जलविद्युत आयोजनाका लागि 10 अर्ब रूपियाँ भन्दा बढ़ीको लगानी वित्तीय व्यवस्थापन भएको छ। माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीको प्रवर्धक दूधखोला हाइड्रो पावर कम्पनी र ऋण लगानी गर्ने बैंकहरूबीच वित्तीय व्यवस्थापन सम्बन्धी औपचारिक सम्झौता भएसँगै आयोजना निर्माणको वित्तीय व्यवस्थापन टुङ्गो लागेको हो। यस आयोजनामा एनएमबी बैंकले नेतृत्वदायी बैंकको रूपमा 6,81 करोड़ रूपियाँ लगानी गर्नेछ भने सानीमा बैंकले 3,20 करोड़ रूपियाँ लगानी गर्ने सम्झौता भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालका शेखर थापाले 11 एसियाली आईटीएफ टेकेन्डो च्याम्पियनशीपमा काँस्य पदक जितेका छन्। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट तेस्रो डायन पार्टनरमा काँस्य जितेको नेपाल अन्तर्राष्ट्रिय टेकेन्डो महासंघ आईटीएफका महासचिव घम बहादुर थापाले जानकारी दिनुभयो। शेखरले स्पेनिङ तर्फ पुरूष 65 देखि 70 केजी तौलसम्ममा पनि प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धामा शेखरले पदक जितेनन्। शेखर दक्षिण एसियाली आईटीएफ टेकान्दो च्याम्पियनशीपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको पार्टनर र दोस्रो संस्करणको स्पाइकिङमा रजत जितेका थिए। उनले तेस्रो इण्डो नेपाल आईटीएफ टेकान्दोको स्पाइरिङमा स्वर्ण हात पारेका थिए। नेपालको होरा स्पोर्ट्सले फ्रान्सको पेरिसमा जारी ई स्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा ठूलो सफलता हात पारेको छ। सोमो बीको शीर्ष 5 रहँदै होरा सुजै ग्रान्ड फिलामा पुग्न सफल भएको हो। समूहमा चौथो भएको होरालले $57,500 पुरस्कार पनि पक्का गरेको छ। समूह चरणमा होराले 98 अंकसहित चौथो स्थान हासिल गरेको हो। अन्तिम खेल अघि शीर्ष 5 रहेको होरा अन्तिम खेलपछि छैठो स्थानमा झरे पनि समग्र अंकका आधारमा शीर्ष 5 रह्यो। यससँगै उसले सर्भाइभल स्टेज खेल्नुपर्ने झन्झटबाट समेत जोगिँदै सिधै ग्रान्ड फिनालीको टिकट काटेको हो। यसअघि ग्रान्ड फिनालीका 16 मध्ये 10 टोलीको टुङ्गो लागिसकेको छ। अब दुवै समूहका 6-13 स्थानमा रहेका 16 टोलीले August 11 र 12 सर्भाइभ स्टेज खेल्नेछन्। त्यसबाट शीर्ष 6 टोलीले ग्रान्ड फिनालीको बाँकी स्थान पूरा गर्नेछन्। समूह चरणका अन्तिम 3 स्थानमा रहेका 6 टोली भने प्रतियोगिताबाट बाहिरिनेछन्। August 14-16 हुने ग्रान्ड फिनालीमा होरा विश्वकप उत्कृष्ट 16 टोलीसँग उपाधिका लागि भेट्नेछ। उपाधि जित्ने टोलीले मात्रै $500,000 पाउनेछ भने उपविजेताले $250,000 र तेस्रो हुने टोलीले $150,000 प्राप्त गर्नेछन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशको पहाड़ी भूभागका साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। साथै गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 22.3 मिलिमिटर। काठमाडौँको अधिकतम 28.3 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 15.9 मिलिमिटर। पोखराको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 17.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 56.9 मिलिमिटर। दिपालको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 3.5 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने विधेयक पारित। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेट। आपसी हित र सहकार्यका विविध विषयमा छलफल। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता र युक्रेनको ड्रोन आक्रमणमा रूसको टाटारस्थान क्षेत्रमा 13 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।